نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم مختصر صحيح بخاري دوسرا حصہ ہے بک کا کتاب الجہاد اس میں سے حدیث پڑھیں گے 1233 فضل تلیاتی دشمن کے حالات معلوم کرنے کی فضیلت جاسوسی جس کو کہتے ہیں سپائے بننا تلیت جھانکنے کو کہتے ہیں نا تلا کہتے ہیں جھانکنا تو تلیت جاسوسی یعنی چوری چھپے جا کے دیکھنا اور جنگ میں اس کی اجازت ہوتی ہے عن جابر رضی اللہ عنہ قال قال النبی صلی اللہ علیہ وسلم من یاتینی بخبر القوم یوم الاحزاب فقال زبیر انا ثم قال من یاتینی بخبر القوم فقال زبیر انا فقال النبی صلی اللہ علیہ وسلم ان لکل نبی حواری و حواری زبیر کتنی خوش قسمتی ہے ہاں؟ حضرت جابر رضی اللہ عنہ سے روایت ہے کہ انہوں نے کہا کہ رسول اللہ نے جنگ احزاب میں فرمایا کہ میرے پاس دشمن کی خبر کون لائے گا حضرت زبیر نے کہا کہ میں لاؤں گا آپ نے پھر فرمایا میرے پاس دشمن کی خبر کون لائے گا حضرت زبیر گویا ہوئے میں لاؤں گا تب رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ہر نبی کا ایک حواری یعنی مخلص اور مددگار ہوتا اور میرے حواری زبیر ہیں بعض روایت سے معلوم ہوتا ہے کہ حضرت حذیفہ بن یمان کو جاسوسی کے لیے بھیجا گیا تھا تو اس روایت کے مخالف نہیں کیونکہ حضرت زبیر بن قریظہ کی خبر لانے پر مامور ہوئے تھے جبکہ حضرت حذیفہ کو کفار قریش کے حالات معلوم کرنے کے لیے بھیجا گیا تو کیا پتہ چلتا ہے کہ ایک سیم خوبی دو مختلف صحابیوں کی بھی ہو سکتی ہے آگے الجہاد مادن مال بری والفاجر امام عادل ہو یا ظالم اس کی مائیت میں جہاد قیامت تک قائم رہے گا قیامت تک جاری رہے گا جیسے بعض لوگ کہتے ہیں جی حکمران ہی نہیں اچھے تو ہم ان کی کیوں مانیں یہ اس کا جواب ہے کہ اگر اچھا حکمران ہے یا برا ہے آپ اس کو چھوڑ دیں اگر وہ جہاد کا حکم دیتا ہے ڈکلیئر کرتا ہے تو عوام کو پھر اس کے ساتھ چلنا پڑے گا عن عروۃ البارقی رضی اللہ عنہ ان النبی صلی اللہ علیہ وسلم قال الخیل معقود فی نواسیہ الخیر الی یوم القیامتی الاجر والمغنم حضرت عروہ بارقی سے روایت ہے کہ انہوں نے کہا کہ رسول اللہ نے فرمایا کہ گھوڑوں کی پیشانیوں میں قیامت تک خیر وابستہ ہے جن کے باعث ثواب بھی ملتا ہے اور غنیمت بھی حاصل ہوتی ہے رسول اللہ صلی اللہ علیہ وسلم نے خیر اور برکت کو قیامت تک کے لیے گھوڑوں کے ساتھ وابستہ بیان فرمایا پھر اس ضمن میں اجر و غنیمت کا بھی حوالہ دیا ہے جو جہاد کا نتیجہ ہے اس سے معلوم ہوا کہ جہاد قیامت تک جاری رہے گا عن انس بن مالک رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم البرکت فی نواس الخیل آپ نے فرمایا خیر و برکت گھوڑوں کی پیشانیوں میں ہے کیا مطلب کہ جہاد کے لیے جو گھوڑا رکھا جائے اس میں واقعی بڑی خیر اور برکت ہے دنیا میں بھی اللہ تعالیٰ اسے اپنے فضل و کرم سے نوازے گا قیامت کے دن تو اس کے گوبر اور پیشاب تک کو نامہ اعمال میں رکھ دیا جائے گا تو آپ دیکھیے کہ جانور کی اتنی اہمیت ہے تو اس پہ بیٹھنے والے کی کتنی ہوگی اور جانور کی اہمیت تو آپ کو سورۃ عادیات سے بھی ملتی ہے والعادیاتی دب ہن فل موریاتی قد ہن فل مغیرات سبحن فاسر نبی جم ان یعنی گھوڑے کے ایک ایک ایکشن کی قسم کھائی گئی تو یہاں سے دیکھیے کہ اللہ کے راستے کے کام کرنے اور اس میں اپنی سواریوں کو لے کے نکلنا اس کی کتنی اہمیت ہے پھر آگے ہے منح تبسا فرسن لقولہ عز و جل و مر ربات الخیل فرمان الہی ہے اور تیار بند گھوڑوں سے یعنی سامان جہاد مہیا کرو یہ سورت توبہ کی آیت کا ٹکڑا ہے اس کے پیش نظر گھوڑا رکھنے کی فضیلت یعنی کوئی اگر اس نیت سے سواری باندھ کے رکھتا ہے کہ اس کو اللہ کے راستے میں استعمال کروں گا تو اس کی کیا فضیلت ہے عن ابی ہریرہ رضی اللہ عنہ قال قال النبی صلی اللہ علیہ وسلم من اختبس فرسا فی سبیل اللہ ایمانا باللہ و تصدیقا بوعدہ فإن شبیہ وریہ و روثہ و بولہ فی میزانہ یوم القیامہ اچھا میں اردو میں دوبارہ روایت نہیں پڑھوں گی آپ کو عربی سے اتنا ترجمہ تو سمجھ آتا ہے نا کیا نبی ہریرہ کہ حضرت ابو ہریرہ سے روایت ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا تو اردو ترجمے میں میں صرف متن سے شروع کروں گی یعنی من اختبس سے کیونکہ مجھے امید ہے کہ آپ کو وہ بات سمجھ آتی ہے کیا فرمایا آپ نے کہ جو شخص ایمان کی وجہ سے اللہ کے وعدے کو سچا سمجھتے ہوئے جہاد کے لیے گھوڑا رکھے تو اس کا کھانا پینا اور لید اور پیشاب قیامت کے دن اعمال کی ترازو میں رکھے جائیں گے ایک روایت میں ہے کہ جو شخص اللہ کی راہ میں جہاد کے لیے گھوڑا رکھتا ہے پھر اپنے ہاتھ سے اس کی خوراک کا بندوبست کرتا ہے تو اللہ تعالیٰ ہر دانے کے عوض اس کے نام اعمال میں نیکی رکھ دیتا ہے یعنی جانور جتنے دانے کھاتا ہے تو گاڑی جتنا پٹرول کھاتی ہے आज तो मैं इन नेकियों की ज्यादा अहमियत नहीं पता चलती ना। सारा दिन हमारे अपने कामों के लिए गाड़ियां भागती रहें, लेकिन अगर मस्जिद में 5 दफा जाना हो तो लोग बाद दफा पेट्रोल का हिसाब लगाने लग जाते हैं कि जितना पेट्रोल खा जाएगी गाड़ी, और अल्लाह के किसी दीन के काम के लिए सफर करना पड़े तो फौरन आएगा कि इतनी दूर जाएंगे तो इतना पेट्रोल लग जाएगा, गाड़ी घिस जाएगी, गाड़ी में वजन रखेंगे तो गाड़ी के शौक दब जाएंगे। लेकिन याद रखिए कि जिस काम में दिल होता है उसके ऊपर वक्त, माल, जगह, पैसा लगाना मुश्किल नहीं लगता। अलिस्मुल फरस इवल हिमार, घोड़े और गधे का नाम रखना, यानी ये कैसा है? अरब लोग, आपको पता है कि जानवरों के भी नाम रखते थे, आज भी रखते हैं लोग। मैंने देखा है कि लोग कुत्तों के नाम रखते हैं, इसी तरह हो सकते हैं देहातों में रहने वाले अपने जानवरों के भी नाम रखते हों। तो इसकी दलील क्या है? अन सहल इब्न साद रदी अल्लाह अन्हु काल कान लिन्नबी सल्लल्लाहु अलैहि वसल्लम फी हायतना फरसुन युकालु लहु लुहैफ वकाल बादहुम लुखैफ, यानी एक हा का फ़र्क है सिर्फ, वो हा है और ये खा है। ये रिवायत कहते हैं सहल कि हमारे बाग में रसूलुल्लाह का एक घोड़ा रहता था जिसका नाम लुहैफ या लुखैफ था। मालूम हुआ कि जानवरों के नाम रखने में कोई हरज नहीं। नबी सल्लम के 24 घोड़े थे, 24, हर एक अलग अलग नाम था। एक खच्चर था जिसका नाम दुलदुल था, आपको याद है, एक जंग के मौके पे आप दुलदुल पे सवार थे, और ऊंटनी का नाम कुसवा था और दूसरी का नाम अदबा था। अदबा पे आप कब सवार थे? जब आप पर सूरत अलनाम उतरी थी। तो बहरहाल ये कि ये जानवरें थी, जैसे एक बंदा एक वक्त में एक से ज्यादा गाड़ियां रखता है तो इस तरह एक से ज्यादा जानवर भी रखे जा सकते हैं। अन मुआज़िन रदी अल्लाहु अन्हु काला कुंतु रदीफ़न नबी सल्लल्लाहु अलैहि वसल्लम अला खिमारिन युकालु लहु उफ़ैर, यानी अब देखिए गधे का नाम उफ़ैर आ गया। فقال يا معاذ ما هل تدري ما حق الله على عباده وسرد الحديث وقد تقدم، یعنی روایت پہلے گزری ہے، یہاں جو بات ہے وہ کیا ہے کہ حضرت معاذ کہتے ہیں کہ انہوں نے کہا میں ایک مرتبہ گدھے پر رسول اللہ صلی اللہ علیہ وسلم کے پیچھے سوار تھا، اس کا نام افیر تھا۔ ٹھیک ہے، تو یہ حدیث یہاں کیوں آئی ہے کہ گدھوں کا بھی نام رکھا جا سکتا ہے۔ تو آپ نے فرمایا معاذ کہ تم جانتے ہو کہ اللہ کا حق کس کے بندوں پر کیا ہے؟ یاد ہے کیا کہا تھا آگے آپ نے؟ طویل روایت پیچھے گزری ہے 105 میں، شروع میں گزری تھی، اللہ کا بندوں پہ حق یہ ہے کہ بندے اس کے ساتھ شریک نہ کریں، تو پھر بندوں کا اللہ پہ حق ہے کہ پھر اللہ ان کو آگ میں نہ ڈالے، یعنی شرک اور توحید کے ضمن میں یہ حدیث آتی ہے۔ عن انس رضی اللہ عنہ قال کان فزع بالمدینہ فاستعار النبی صلی اللہ علیہ وسلم فرسا لنا یقال له مندوب فقال ما رأینا من فزع وإن وجدناه لبحرا۔ یہ بھی حضرت انس سے ہی روایت ہے، کہتے ہیں کہ ایک دفعہ اہل مدینہ کو کچھ گھبراہٹ ہوئی، یعنی آوازیں آئیں باہر سے تھوڑی، تو رسول اللہ صلی اللہ علیہ وسلم نے ہمارا ایک گھوڑا آریتن، آریتن سے مراد کے ادھار، فستعار، آریا اور فستار کو دیکھیے تو اندر سے روٹ نکلے گا ایک ہی نا، تو عربی کے لفظوں کو اردو سے ڈھونڈا کریں۔ آریتن یعنی ادھار لیے، جس کو مندوب کہا جاتا ہے۔ آپ نے فرمایا ہم نے تو کوئی خوف کی بات نہیں دیکھی، البتہ ہم نے اس گھوڑے کو سمندر کی طرح خوب تیز رو پایا، یعنی یہ گھوڑا بہت تیز چلتا تھا، آواز سنی لیکن کوئی دشمن نہیں آیا ہوا تھا، لیکن یہ کہ گھوڑے کی تیزی کا ذکر ہو گیا۔ ما یوز کر من شمل فرس، گھوڑے کا جو منحوس ہونا بیان کیا جاتا ہے اس کی کیا حقیقت ہے؟ یعنی ابھی تک آپ دیکھیں روایتیں پڑھ رہے ہیں کہ گھوڑا بڑا بابرکت ہے، لیکن بعض روایات میں گھوڑے کی منحوسیت کی بھی بات ہے، اس کی کیا حقیقت ہے؟ عن عبداللہ ابن عمر رضی اللہ عنہما قال سمعت النبی صلی اللہ علیہ وسلم یقول انما الشوم فی ثلاثۃ فی الفرس والمرعۃ والدار۔ حضرت عبداللہ بن عمر رضی اللہ عنہما سے روایت ہے، انہوں نے کہا کہ میں نے رسول اللہ کو یہ فرماتے سنا کہ تین ہی چیزوں، یعنی گھوڑے، عورت اور گھر میں نحوست ہوتی ہے۔ امام بخاری نے مسئلہ نحوست کو حل کرنے کے لیے عجیب انداز اختیار کیا، جس سے ان کی جلالت قدر اور دقت فہم، یعنی ان کے جینیس ہونے کا اور ان کا بہت زیادہ انٹلیکچوئل ہونے کا اندازہ ہوتا ہے۔ اس روایت میں کلمہ حسر اپنے اصل پر نہیں ہے، یعنی اگر آپ حدیث دیکھیں نا، انما کا لفظ کلمہ حسر ہوتا ہے، ٹھیک ہے۔ شوم فی ثلاثہ فی الفرس والمراتی والدار، تو وہ کیا کہتے ہیں کہ کلمہ حسر اپنے اصل پر نہیں، پھر حضرت ساحل کی روایت کے بیان کر کے نحوست کا ممکن ہونا واضح کیا، پھر اگلی روایت میں گھوڑوں کی تین اقسام بیان کی کہ یہ نحوست تمام گھوڑوں میں نہیں بلکہ ان میں ہو سکتی ہے جو اللہ کے دین کی سربلندی کے لیے نہ رکھے جائیں۔ بات سمجھے، یعنی وہ گھوڑا جو اللہ کے دین کے لیے نہ رکھا جائے، تفسیر میں بھی آپ پڑھ چکے ہیں کہ تین وجوہات پہ گھوڑے پالے جاتے ہیں، ایک اپنی ذاتی ضروریات کے لیے، ایک اللہ کے راستوں کے لیے، اور ایک نمود و نمائش کے لیے۔ तो वो जो नमूदो नमाशाला घोड़ा है ना, वो मनहूस है, ये मुराद है। तो इससे क्या पता चलता है? हमारे घरों में रखी हुई फालतू बेकार चीज़ें नहूसत वाली हैं। जो चीज़ आप इस्तेमाल करते हैं इट्स ओके, जो अल्लाह के रस्तों में निकलती है उसका अजर है, और जो फालतू पड़ी हुई है वो मनहूस है। जी सेम चीज़ यही है, वो औरत जो दीन में मददगार है वो बरकत आली है, जो दीन और दुनिया दोनों में न्यूट्रल है वो ओके है, लेकिन वो औरत जो दीन को कमज़ोर कर दे वो ये है। और सेम चीज़ घर में भी है। सीधा सा असूल रखें, हर वो चीज़ घर औरत घोड़ा और या घर का सामान जो अल्लाह के दीन के रस्तों में लगता है वो बरकत आला है, जो अपनी ज़रूरियात के लिए वो ठीक है, गुनाह नहीं है, सवाब नहीं है, लेकिन जो गुनाह पे लगता है और ख़ास तौर पे जो औरतें गुनाह करा रही हैं या घरों में जो चीज़ें नाफरमानी की हैं वो मनहूस हैं। अब आप सोच सकते हैं कि कितनी घरों में खुद ब खुद नहूसत आ जाती है जब हम ऐसे शैतानी आलात लेकर आते हैं। सहामुल फरस, माले गनीमत में घोड़े के हिस्से, ये बड़ी खूबसूरत रिवायत है कि घोड़े की इतनी कदर है कि जो मालिक के साथ घोड़ा जाता है तो उसको भी माले गनीमत में हिस्सा मिलता है, और ऑफ कोर्स वो मालिक को ही मिलेगा। वन रदी अल्लाह अनहु अन्ना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जाला लि फरसि सहमैनि व लि साहिबिही सहमन। हजरत अब्दुल्ला बिन उमर से ही रिवायत है कि रसूलुल्लाह ने घोड़े के लिए दो हिस्से और इसके सवार का एक हिस्सा माले गनीमत में मुकर्रर फरमाया था। मतलब यह है कि जंग में घोड़े समेत शिरकत करने वाले को तीन हिस्से और पैदल शमूलियत वाले को एक हिस्सा मिलेगा। एक मुजाहिद के बाद जितने भी घोड़े होंगे इसको तीन हिस्सों से ज़्यादा नहीं मिलेगा और ना इससे कम मिलेगा। बात समझे? यानी आप अकेली गई तो आपको एक मिला, घोड़े के साथ गई तो दो घोड़े के और एक आपका मिला, तीन। या ऐसे ही जैसे कोई पैदल आ गया तो उसको एक अजर, तो कोई गाड़ी लेकर आ गया तो उसको डबल अजर है, और गाड़ी में जितने और लोग आते जाएंगे वो उनके अजर को बढ़ाता जाएगा, ये मुराद है। तो फिर अपनी नेमतों को अल्लाह के रास्तों में लगाना फ़ायदे का काम है कि नुकसान का? फ़ायदे का, सरासर फ़ायदा। अनिल बराए इब्ने आसिब रदी अल्लाहु अन्हुमा अन्नहु क़ाला लहू रजुलुन अफ़ररतु मन रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम यौम हुनैन قال لكن رسول الله صلى الله عليه وسلم لم يفر إن هوازن كانوا قوما رماة وإن لما لقيناهم حملنا عليهم فانهزموا فاقبل المسلمون على الغنائم واستقبلونا بالسهام فأما رسول الله صلى الله عليه وسلم فلم يفر فلقد رأيته وإنه لعلى بغلته البيداء وإن أبا سفيان آخذ بلجامها والنبي صلى الله عليه وسلم يقول أنا النبي لا كذب أنا ابن عبد المطلب। हज़रत बरा से रिवायत है कि इनसे एक शख्स ने कहा, क्या तुम गज़वे हुनैन में रसूलुल्लाह को छोड़कर भाग गए थे? सूरत तौबा में जिक्र आता है ना, इज़ा जबतकुम कसरतकुम, यौमुल हुनैन की जिक्र में। उन्होंने कहा कि लेकिन रसूलुल्लाह ने पुश्त नहीं दिखाई। देखिए कितना प्यारा अंदाज है कि हम अगर भाग गए थे लेकिन अल्लाह के नबी नहीं भागे। किस्सा ये हुआ था कि कबीला हवाजिन के लोग बड़े तीरंदाज थे, जो पहले जो हमने इन पर हमला किया तो वो भाग निकले, लेकिन मुसलमान जब माले गनीमत पर टूट पड़े तो उन्होंने सामने से तीर बरसाना शुरू कर दिए तो हम भाग गए, मगर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम नहीं भागे। मैंने आपको देखा कि अपने सफ़ेद खच्चर पर थे और हज़रत अबू सुफियान इसकी लगाम थामे हुए हैं। इन्हीं हालात में रसूलुल्लाह फरमा रहे थे, हूँ मैं पैगंबर बिला शक कोई खतर और अब्दुल मुत्तलिब का हूँ पिसर। इमाम बुहारी ने इस हदीस पर यूं बाब कायम किया है कि अगर कोई लड़ाई में दूसरे के जानवर को खींचे, यानी तो इसमें कोई कबाहत नहीं। इस मुकाम पर शायद साहिब तजरीद, तजरीद वो जिन्होंने इसको नए सिरे से लिखा, को साहवन या कातिब से गलती हुई हो, क्योंकि इस मुकाम पर यह हदीस बिलाउनवान बयान की गई। लेकिन यहाँ इस हदीस से आपको मुझे क्या समझ आता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम मैदान जंग में गए थे और मुश्किल हालात में भी आप वहाँ से नहीं भागे और आप सफ़ेद खच्चर पे थे। तो यहाँ असल में सारे बाब जो वो जानवरों से मुतल्लिक आ रहे हैं। आप देख रहे हैं कहीं घोड़ों के नामों की बात है और कहीं खच्चर पे बैठने की बात है और कहीं किसी और की। तो जैसे इंसानों का नसीब होता है इससे जानवरों का भी होता है। ठीक है, चलिए। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।